আলহামদুলিল্লাহ আলহামদুলিল্লাহ রাব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদাম বাইনাল মা'ই ওয়াত-তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন আম্মা বা'দ ফাআউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রাহমানির রাহিম মান কাতালা নাফসান বিগাইরি নাফসিন আও ফিসাদিন ফিল আরদ فكأنما قتل الناس جميعا ومن احياها فكأنما احيا الناس جميعا صدق الله العظيم بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کی اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. جیسا کہ آپ حضرات کو معلوم ہے کہ اس وقت ہمارا ملک بہت نازک دور سے گزر رہا ہے. گزشتہ دنوں دہشت گردوں نے پشاور کے ایک اسکول میں دہشت اور بربریت کا کھیل کھیلا اور معصوم بے گناہ بچوں کو خون میں نہلا دیا. ہم سمجھتے ہیں کہ جن لوگوں نے ایسا کیا وہ مسلمان نہیں ہو سکتے. اسلام کی یہ تعلیمات ہرگز ہرگز نہیں. نبی پاک علیہ الصلوۃ والسلام جب صحابہ اکرام رضوان اللہ تعالیٰ علیہم اجمعین کو جہاد کے لیے بھیجتے تھے اس وقت بھی ہدایات دیتے تھے کسی عورت کو مت مارنا، کسی معصوم بچے کو مت مارنا، بیماروں کو مت مارنا، جو تم پر تلوار نہ اٹھائے اس کو نہ مارنا، جو تلوار لے کر تمہارے مقابلے میں آ جائے اس سے جنگ کرنا. یہی وجہ ہے کہ جو تلوار نہیں اٹھاتے تھے اور مسلمان فاتح بن کر ان کے علاقوں میں داخل ہو جاتے تھے ان کو بھی امن دیتے تھے، وہ بھی امن و سکون کے ساتھ مسلمانوں کی ریاست میں رہتے تھے. اسلام کی تعلیم کیا ہے؟ نبی پاک علیہ الصلوۃ والسلام کی احادیث کیا کہتی ہیں؟ آئیے اس مختصر سے وقت میں ذرا سا اس پر جائزہ لیں اور غور کریں کہ جو لوگ ایسا کام کر رہے ہیں کیا ان کا دین سے کوئی تعلق ہے؟ ہرگز نہیں. قرآن کہتا ہے من قتل نفسا بغیر نفس او فساد فی الارض، جس نے کسی نفس کو، کسی جان کو بغیر کسی عذر کے، بغیر کسی وجہ کے قتل کیا اور زمین پر فساد کیا. فکأنما قتل الناس جميعا، اس نے گویا پوری انسانیت کا قتل کیا، تمام انسانوں کا قتل کیا. ومن احیاها فکأنما احیا الناس جميعا، اور کسی نے ایک جان کو بچایا، ایک انسان کو بچایا، گویا اس نے پوری انسانیت کو بچایا. یہ قرآن کی تعلیم. اور نبی پاک علیہ الصلوۃ والسلام فرماتے ہیں المسلم من سلم المسلمون من لسانه ویده، مسلمان وہ ہے جس کے ہاتھ اور زبان سے دوسرے مسلمان محفوظ رہیں، نہ زبان سے کسی کی دل آزاری ہو اور نہ ہاتھ سے کسی پر ظلم اور زیادتی ہو. ان آیات اور احادیث کی روشنی میں آپ بخوبی اندازہ کر سکتے ہیں کہ جو لوگ یہ کام کر رہے ہیں ان کا دین سے کسی قسم کا کوئی تعلق نہیں. یقیناً وہ غیر مسلم ہیں اور ان کا اسلام سے نہ کوئی تعلق ہے، نہ کوئی واسطہ ہے. اسلام کا لبادہ اوڑھ کر، داڑیاں رکھ کر یہ بتانا کہ مسلمان یہ کام کر رہے ہیں، اسلام دہشت گردی کا مذہب نہیں ہے، اسلام امن اور سلامتی کا مذہب. اسلام تلوار سے نہیں پھیلا ہے، اسلام اخلاق سے پھیلا، محبت سے پھیلا. جن لوگوں نے نبی پاک علیہ الصلوۃ والسلام پر پتھر برسائے، جس میں مبارک کو لہو لہن کیا، جنہوں نے آپ کی راہ میں کانٹے بچھائے، قدم مبارک سے خون بہنے لگا، جنہوں نے ظلم و ستم کیا، سرکار نے ان سب کو معاف فرما دیا. جس نے آپ کے چچا حضرت سیدنا امیر حمزہ رضی اللہ تعالی عنہ کا کلیجہ نکال کر چبایا، اور وہ وحشی جس نے قتل کیا، جس نے سینہ اقدس کو چیر کر کلیجہ نکالا، سرکار نے اس کو بھی معاف کر دیا. تو حضور علیہ الصلوۃ والسلام کی تو تعلیمات یہ ہیں۔ آئیے ذرا سا غور کریں کہ یہ لوگ جو کر رہے ہیں کیا یہ اسلام کے مطابق ہے؟ ہرگز نہیں۔ اسلام یہ کہتا ہے مسلمان وہ ہیں جس کے ہاتھ اور زبان سے دوسرے مسلمان محفوظ رہیں۔ یہ تو مسلمانوں کی بات ہے کہ جائے کہ بچوں کو ظلمن قتل کرنا، ان کو خون میں نہلا دینا۔ ایک اور حدیث میں سرکار نے فرمایا من لم یرحم صغیرنا ولم یؤخر کبیرنا فلیس منا، جو ہمارے چھوٹوں پر رحم نہ کرے اور ہمارے بڑوں کا احترام نہ کرے فلیس منا، ہم میں سے نہیں ہے۔ اسلام کی تعلیم یہ ہے چھوٹوں پر شفقت کرو، محبت کرو، رحم کرو، اور جو تم سے بڑا ہو اس کا ادب کرو، احترام کرو۔ سرکار دو عالم علیہ الصلوۃ والسلام بچوں سے کتنی محبت فرماتے تھے۔ ایک شخص بارگاہ رسالت میں حاضر ہوا، یا رسول اللہ صلی اللہ علیہ وسلم میرا بچہ گم ہو گیا، دعا فرما دیجیے۔ ابھی اس نے آ کر اپنا یہ غم بیان کیا ہی تھا کہ پیچھے سے کسی نے آواز دی تیرا بچہ مل گیا۔ اس نے پیچھے مڑ کر دیکھا، کہاں ہے؟ وہ فلاں مقام پر بچوں کے ساتھ کھیل رہا۔ جیسے ہی اس کو خبر ملی تو ظاہر ہے باپ تھا، محبت بیٹے کی دل میں، اور دیکھا کہ اتنی دیر سے وہ غائب ہے اور ایک دم اطلاع ملتی ہے کہ فلاں مقام پر کھیل رہا ہے، اس کو پانے کے لیے دوڑا۔ ایک دم جیسے ہی وہ دوڑا سرکار نے اس کو آواز دی۔ ابھی وہ مڑا ہے تیزی کے ساتھ کہ میں جاؤں اپنے بچے کو لے لوں جہاں پر وہ کھیل رہا۔ نبی پاک علیہ الصلوۃ والسلام نے اس کو آواز دی، صحابہ نے اس کو بلایا، سرکار بلا رہے ہیں، فوراً حاضر ہو گیا۔ کیوں بلایا، وجہ کیا تھی؟ یہ سننے اور یاد رکھنے کے قابل، نبی پاک علیہ الصلوۃ والسلام کا یہ ارشاد مبارک سننے یاد رکھنے کے قابل ہے، اور اس سے پتا چلتا ہے کہ سرکار کو بچوں سے کتنی محبت۔ فرمایا سن، تجھے پتا چل گیا کہ بیٹا مل گیا ہے؟ ہاں یا رسول اللہ صلی اللہ علیہ وسلم، فلا مقام پر ہے، بچوں کے ساتھ کھیل رہا ہے۔ جب تم وہاں جاؤ اور اپنے بیٹے کو دیکھو، تو جب تم دیکھو گے تو بے اختیار محبت پدری، باپ کی محبت جوش مارے گی۔ تو ایک بات یاد رکھنا، اسے بیٹا کہہ کر آواز نہ دینا، اس کا نام لے کر پکارنا۔ غور کرو، بیٹا نہیں کہنا، نام لے کر پکارنا۔ کیوں؟ ہو سکتا ہے ان بچوں میں کوئی یتیم بچہ بھی کھیل رہا ہو، کوئی یتیم بچہ بھی کھیل رہا ہو۔ جب تو بیٹا کہہ کر پکارے گا، اس کے دل میں خیال ہوگا کہ میرا باپ ہوتا تو مجھے بھی بیٹا کہہ کر پکارتا، تو اس کہنے سے اس کی دل آزاری ہو جائے گی، اس یتیم معصوم کی دل آزاری ہو جائے گی۔ اس کے دل میں خیال آئے گا میرا باپ ہوتا آج مجھے بھی بیٹا کہہ کر پکارتا۔ تو بیٹا مت کہنا، اس کا نام لے کر پکارنا، تاکہ کسی بچے کی دل آزاری نہ ہو۔ یہ ہے نبی پاک علیہ الصلوۃ والسلام کی تعلیمات، یہ ہے سرکار کے بچوں سے محبت اور شفقت۔ روایت میں آتا ہے عید کا دن ہے، اللہ کے حبیب علیہ الصلوۃ والسلام باہر تشریف لے گئے کاشان نبوت سے، ایک راستے سے گزر رہی، دیکھا بچے کھیل رہے، ایک دوسرے کے ساتھ کوئی کشتی لڑ رہا ہے، کوئی بھاگ رہا ہے، کوئی دوڑ رہا ہے، جیسے بچوں کا طریقہ ہوتا، عید کا دن ہے، خوشی کا دن، اور سب بہترین لباس پہنے ہوئے، صاف ستھرے لباس، چمکتے ہوئے، قیمتی۔ لیکن ایک بچہ انہی میں سے بالکل کونے میں تنے تنہا کھڑا، اس کے بال بھی گرد سے اٹے ہوئے ہیں، اس کا لباس بھی کوئی صاف ستھرا نہیں ہے، میلے کچیلے کپڑے ہیں، چہرے پر اداسی ہے، اور ایک کونے میں کھڑا ہوا۔ رحمت للعالمین، شفیع المذنبین، محبوب رب العالمین صلی اللہ علیہ وسلم نے دیکھا اور بچوں کو چھوڑ کر اس کے پاس تشریف لے گئے۔ بیٹا آج عید کا دن ہے، تم نے غسل نہیں کیا، تم نے صاف ستھرا لباس نہیں پہنا، تمہارے بال کسی نے بنائے نہیں، تمہارا منہ نہیں دھلایا۔ اس کی آنکھوں سے آنسو جاری ہو، عرض کرتا یا رسول اللہ صلی اللہ علیہ وسلم میں یتیم ہوں، اس دنیا میں میرا کوئی نہیں ہے، کون ہے جو مجھے نہلائے، مجھے بہتر کپڑے پہنائے، میرا اس دنیا میں کوئی نہیں، میں یتیم ہوں۔ حضور علیہ الصلوۃ والسلام نے جب یہ سنا، آپ کی مبارک آنکھوں سے بھی آنسو جاری ہو گئے۔ سرکار دو عالم علیہ الصلوۃ والسلام نے رحمتوں شفقتوں والا ہاتھ اس کے سر پر رکھ دیا، اس کو اپنے سینے سے لگا لیا، فرمایا کیا تو یہ نہیں چاہتا کہ تیرا باپ محمد ہو صلی اللہ علیہ وسلم؟ اگر تیرا باپ نہیں ہے میں ہوں تیرا باپ، کیا تو یہ نہیں چاہتا کہ تیرا باپ محمد ہو صلی اللہ علیہ وسلم؟ کیا تو یہ نہیں چاہتا کہ تیری ماں عائشہ صدیقہ ہو رضی اللہ تعالی عنہا؟ کیا تو یہ نہیں چاہتا کہ تیری بہن فاطمہ الزہرا ہو رضی اللہ تعالی عنہ؟ وہ خوش ہو گیا، سرکار اس کو لے کر اپنے کاشانے نبوت میں آئے، فرمایا ام المومنین عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے اس کو نہلاؤ، صاف ستھرے کپڑے پہناؤ، آج عید کا دن ہے، اس سے خوشی اور محبت کی باتیں کرو، اس کی دلجوئی کرو، اس کا کوئی نہیں
جس
کا کوئی نہیں ہے ہم اس کے ہیں، حقیقت یہی ہے، جس کا کوئی نہیں ہے اس کا سہارا نبی پاک علیہ الصلوۃ والسلام۔ اتنی محبت حضور علیہ الصلوۃ والسلام بچوں سے فرماتے تھے، ایک صحابی حاضر ہوتے ہیں، یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و ابی، سرکار میرے ماں باپ قربان، دو واقعے ایسے ہیں میری زندگی میں کہ ایک واقعہ جب میں یاد کرتا ہوں تو ہنس ہنس کے میں پاگل ہو جاتا، میری ہنسی نہیں رکتی، اور دوسرا واقعہ ایسا ہے کہ جب مجھے وہ یاد آتا ہے تو میری آنکھوں سے آنسو جاری ہو جاتے ہیں اور میں اتنا روتا ہوں کہ میری ہچکی بن جاتی، میرا رونا نہیں رکتا۔ اور یہ دونوں واقعے اسلام لانے سے قبل زمانے جاہلیت، سرکار نے فرمایا بیان کرو، کہا وہ واقعہ جو اس میں سوچتا ہوں تو میری ہنسی نہیں رکتی، وہ یہ ہے کہ ایک دن میں سفر پہ جا رہا تھا، میں نے ستو کا ایک بت بنا لیا، ستو ہوتا ہے نا ہم اس کو استعمال کرتے ہیں، اور آپ جانتے ہیں کہ ان کا قاعدہ یہ تھا کہ ہر چیز کے بت بناتے تھے، مٹی کے، پیتل کے، چاندی کے، سونے کے، اور ستو کے کھانے پینے کی چیزوں کا بھی بت بنا لیتے۔ اس نے عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم میں سفر پہ جا رہا تھا، ستو کا ایک بت میں نے اپنا خدا اپنا معبود وہ بنا لیا اور اس کو رکھ لیا، سفر میں نے شروع کر دیا، سفر کرتے کرتے کھانے پینے کا سامان ختم ہو گیا اور میں اسی بت کی، یعنی جو میں نے بنایا تھا میرا معبود، میں اس کی پوجا کرتا تھا، اس کو سامنے رکھ کر سجدے کرتا تھا، عبادت کرتا تھا، میرا خدا ہے، میں سارے راستے یہ کرتا رہا، سفر آگے بڑھتا رہا، کھانے پینے کی چیزیں ختم ہو گئی، جب میں اور آگے بڑھا شدید بھوک لگی، اب کوئی چارہ نہیں کہ اس بھوک کو کیسے مٹایا جائے، اور مٹانے کی وہی صورت ہے کہ وہ جو خدا بنایا ہے، جو معبود، اس کو کھا لیا جائے، ظاہر ہے وہ ستو کا تھا اور کوئی کھانے کی چیز ہی نہیں تھی، میں نے بڑی کوشش کی لیکن بھوک نے میری عجیب حالت کر دی، مجبور ہو کر میں نے اپنے خدا کو کھا لیا، اس کو توڑ کے کھا لیا۔ اب بعد میں خود ہنسا کہ میں نے اپنے معبود کو، جس کی عبادت کر رہا تھا، جس کے سامنے جھک رہا تھا، جس کے سامنے سجدے کر رہا تھا، اسی کو میں کھا گیا۔ میں جب یہ سوچتا ہوں، اب اسلام لانے کے بعد جب مجھے عقل آئی اور سمجھ آئی، اب میں سوچتا ہوں کہ میں کتنا کم عقل تھا کہ میں نے اس کو بنایا، اس کے سامنے سجدے کیے اور اسی کو کھا گیا، تو مجھے اتنی ہنسی آتی ہے کہ میری ہنسی نہیں رکتی۔ فرمایا اور دوسرا واقعہ، اے اللہ کے نبی صلی اللہ علیہ وسلم، دوسرا واقعہ بڑا عجیب، جب وہ میں سوچتا ہوں تو میری آنکھوں سے بے اختیار آنسو جاری ہو جاتے اور مجھے اتنا رونا آتا ہے کہ ہچکی بن جاتی ہے، میرا رونا نہیں رکتا۔ اور وہ یہ ہے، آپ جانتے ہیں کہ ہم زمانے جاہلیت میں اپنی معصوم بچیوں کو زندہ دفن کرتے تھے، آپ لوگوں کو پتا ہے نا، اہل عرب ان کا ایک قاعدہ تھا کہ جس کے ہاں بیٹی پیدا ہوتی تھی وہ منہ چھپا کے پھرتا تھا، بیٹی کی پیدائش کو ذلت سمجھا جاتا تھا، وہ معاشرے میں منہ دکھانے کے قابل نہیں تھا۔ یہ تو میرے آقا کے دم قدم کی برکت ہے کہ سرکار نے بیٹیوں کو اللہ کی رحمت بنا دی، فرمایا جس کے ہاں بیٹی پیدا ہو وہ اللہ کی رحمت ہے، انہوں نے زحمت بنا دیا تھا، رحمت للعالمین نے رحمت بنا دیا۔ فرمایا جس کی تین بیٹیاں ہوں اور وہ ان کی پرورش کرے، ان کی شادی کرے، جنت اس کا مقدر ہے، اس کو جنت ملے گی، وہ اس کو جنت میں لے جائیں گی، سرکار کے آنے کی وجہ سے دم قدم کی برکت سے عورتوں کو حقوق ملے، बेटियों को इज्जत मिली, उरूज मिला। उसने अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरे यहां भी बेटी पैदा हुई, मैं भी मुंह छुपा के फिरता रहा, मैं माशरे में क्या मुंह दिखाऊं, मेरे यहां बेटी पैदा हुई, कोई मुझसे पूछेगा, लोग कहेंगे, हंसेंगे, ताने देंगे, जमाने जाहिलियत की बात। खैर, वो परवरिश पाती रही। जब वो कुछ थोड़ा सा बोलने के काबिल हुई तो मैंने सोचा कि इसको जमीन में दफन कर दूं जिंदा, जिस तरह के उनका कायदा था, वो लोग करते रहते। ऐ अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम, मैं इतना संगदिल हो गया कि उसकी मासूम जबान से जब वो मुझे अब्बा कहती थी, मुझसे मोहब्बत करती थी, अपनी तोतली जबान से मुझसे बातें करती थी, लेकिन मेरे इस दिल पर कोई असर नहीं हुआ। मैं इसी मौके की तलाश में रहा कि किसी तरह मैं गड़ा खोदकर इसको डाल दूं और दफन कर दूं। शैतानियत, जहालत, ये सब चीज मेरे जहन पर सवार थी, इस्लाम की रोशनी मुझे नहीं मिली थी। फिर एक दिन मैंने उसकी माँ से कहा कि इसको तैयार कर दो, मैं इसको सैर कराने के लिए ले जा रहा हूं। उसने उसको तैयार कर दिया। वो छोटी सी मेरी मासूम बच्ची मेरी उंगली पकड़कर आहिस्ता आहिस्ता चल रही। मैं इसको एक वीराने में ले गया और वहां जाकर मैंने गड़ा खोदना शुरू किया। अब हुजूर अलैहिस्सलातु वस्सलाम समाज फरमा रहे हैं, सहाबी अपना हाल बयान कर रहे हैं, जमाने जाहिलियत। सरकार दो आलम अलैहिस्सलातु वस्सलाम ने पूछा, फिर क्या हुआ? ऐ अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम, मैं गड़ा खोदता रहा और खोदने में जब मट्टी मेरे कपड़ों पर गिरती थी, वो अपने मासूम हाथों से मेरे कपड़ों को झाड़ती थी, कपड़ों को झाड़ती थी कि बाबा तुम्हारे कपड़ों पर मट्टी गिर गई। लेकिन मैं इतना जालिम और संगदिल था कि मैं खोदता रहा, जब गड़ा गहरा हो गया मैंने उसको उठाकर उसमें फेंक दिया। वो हैरान हुई कि ये बाप ने मेरे साथ क्या किया, और उसके बाद मैंने आनन फानन में मट्टी उसके ऊपर फेंकना शुरू कर दी। वो मुझे बाबा बाबा कहकर पुकारती रही। मैंने इतना मैं संगदिल हो गया था कि मेरी समाध यानी मेरे कानों में जो उसकी आवाज आ रही थी, ना उसने कोई मेरे दिल पर असर किया, ना उसके मासूम चेहरे ने, मासूम आवाज ने, किसी ने असर नहीं किया। मैं ऐसा संगदिल हो गया अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम, मैं मुसलसल मट्टी डालता रहा यहां तक कि उसकी आवाज उसी मट्टी में दब गई। ये कहकर वो रोने लगा। जब उसने देखा आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम की मुबारक आंखों से आंसू जारी थे, सरकार इतना रोए कि हुजूर की रीशे मुबारक तर हो गए। फरमाया, मुझे वाकया फिर सुनाओ। उसने फिर सुनाया, हुजूर अलैहिस्सलातु वसलाम फिर रोए। ये है हुजूर अलैहिस्सलातु वसलाम की बच्चों से मोहब्बत। फिर सहाबी ने अर्ज किया, ऐ अल्लाह के हबीब अलैहिस्सलातु वसलाम, मैं अपने इस जुर्म पर नादिम हूं, शर्मिंदा हूं कि ये जमाने जाहिलियत में ये जुर्म मुझसे सरजद हुआ। क्या मेरा गुनाह माफ हो सकता है? क्या मेरी खताएं माफ हो सकती हैं? मैंने अपनी मासूम बच्ची को इस तरह जुल्मन बेदर्दी के साथ बगैर किसी रहम के मैंने उसको डाला और उसके ऊपर मट्टी डाल दी। उसकी आवाजें आज भी मेरे कानों में आ रही हैं कि मुझे बाबा बाबा कहकर पुकार रही है और मेरे दिल पर जरा असर ना हो। हुजूर अलैहिस्सलातु वस्सलाम की मुकद्दस आंखों से आंसू जारी रहे। कुछ देर के बाद आपने फरमाया, जमाने जाहिलियत में जो कुछ हुआ इस्लाम लाने से वो सब माफ कर दिया गया। जाहिलियत में हुआ ना, इस्लाम की रोशनी नहीं आई थी, तूने इस्लाम कबूल नहीं किया था, इस्लामी तालीमात नहीं थी, लिहाजा उससे पहले यानी इस्लाम से कबल जो कुछ तुझसे गुनाह हुए, खताएं हुई, जो कुछ कसूर हुए, कलमे ने, इस्लाम के कबूल करने ने उन सब को माफ कर दिया। ये तो वो था जो इस्लाम से पहले हुआ। और आज अगर कोई नाम निहाद मुसलमान बने, अपने आप को मुसलमान कहे और दाढ़ी रख कर और फिर ऐसी हरकत करे, वहशत और बर्बरियत का खेल खेले, हरगिज मुसलमान नहीं हो सकता। अल मुस्लिम मन सलिम अल मुस्लिमूना मिल लिसाने ही वयदे ही, फरमाया मुसलमान वो है जिसके हाथ और उसकी जबान से दूसरे मुसलमान महफूज रहे। यानी ना जबान से किसी की दिल आजारी हो, ना हाथ से किसी पर जुल्म और सितम हो। वो लोग जो अपने आप को मुसलमान कहते हैं और इस किस्म के खेल खेल रहे हैं, चाहे बड़ा हो या छोटा हो, मुसलमान तो है ना, कलमा पढ़ने वाला है, हम सब के नजदीक सबसे बेहतर रिश्ता जो है वो गुलामी है मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, इससे बढ़कर कोई रिश्ता नहीं। जब महाजिर हिजरत करके मदीने तैयबा पहुंचे, उनके पास कुछ नहीं था, ना माल, ना असबाब, ना दौलत, न मकान न कपड़े, तन के कपड़े पहनकर मक्का मौजमा से मदीने तैयबा पहुंचे थे। क्यों? जब वो माल दौलत ले जाना चाहते कुफार उनको रोक लेते, ये माल तुमने मक्के में कमाया है मदीने नहीं ले जाने देंगे, उन्होंने छोड़ दिया। ये असबाब ये साजो सामान तुमने मक्के में हासिल किया है मदीने नहीं ले जाने देंगे, उन्होंने छोड़ दिया। अपना घर छोड़ दिया, अपना माल असबाब छोड़ दिया, अपनी दौलत छोड़ दी, सिर्फ ईमान की दौलत लेकर मदीने तैयबा चले। वो जानते थे ईमान की दौलत ऐसी है, अगर ये जाया हो जाए तो फिर कहीं ठिकाना नहीं है। दुनियावी दौलत जाया हो तो हो जाए वो फिर मिल सकती है, लेकिन ईमान की दौलत का जाया होना दुनिया में भी और आखिरत में भी सरासर खसारा ही खसारा। ईमान की दौलत लेकर चले गए और जब मदीने तैयबा पहुंचे, अब उनके पास ना मकान है, ना कोई दुकान है, ना कारोबार है, ना तिजारत है, ना ही तन के कपड़ों के अलावा दूसरे कपड़े हैं और ना ही दौलत। अब क्या करें, कैसे जिंदगी गुजारें? अल्लाह के हबीब अलैहि सलातो वसलाम ने एक महाजिर को बुलाया, एक अंसार को बुलाया, फरमाया आज से तुम दोनों भाई हो, रिश्ते मवाखात कायम कर दिया, एक दूसरे की मदद करो। हुजूर अलैहि सलातो वसलाम की जबान मुबारक से जब ये निकला कि तुम दोनों भाई हो, तो अंसार जो पहले से मदीने तैयबा में मुकीम थे, उनके अपने मकानात थे, कारोबार थे और सारी चीजें थी, उन्होंने अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम की जबान पर कि सरकार ने फरमाया तुम दोनों भाई हो, ऐसा रिश्ता मवाखात कायम किया, ऐसी मोहब्बत की कि जिस अंसार के दो मकान थे, एक मकान अपने मुहाजिर भाई को दे दिया, माल और असबाब में से आधा हिस्सा अपने मुहाजिर भाई को दे दिया, यहां तक के जायदाद में से आधा हिस्सा अपने मुहाजिर भाई को दे दिया। जिसका नतीजा ये निकला कि कुछ दिनों में वो मुहाजिर जो बिल्कुल लुट कर हर चीज छोड़कर मदीने तैयबा पहुंचे थे, अपने पैरों पर खड़े हो। इस्लाम ने यह रिश्ता कायम किया और इस्लाम ने यह रिश्ता बताया और उन्होंने सगे भाइयों से बढ़कर अपने उन महाजिर भाइयों की मदद की। यह है रिश्ता मवाखात जो नबी पाक अलैहिस्सलाम ने कायम फरमाया। तो हम सब में अगर कोई चीज मुश्तरक है तो वो यही है कि हम सब नबी पाक अलैहिस्सलाम के गुलाम। एक नबी का कलमा पढ़ने वाले, एक कुरान की तिलावत करने वाले, एक खुदा के सामने झुकने वाले जब आपस में लड़ते हैं, एक दूसरे को कत्ल करते हैं, तो हैरत होती है कि कैसे मुसलमान हैं। हकीकत में मुसलमान कहलाने के मुस्तहिक नहीं है। हम इस वाकये की शदीद मजम्मत करते हैं और ये यकीन रखते हैं कि जिन बदबख्तों ने ऐसा काम किया है यकीनन वो जहन्नुम के मुस्तहिक, और जो उनकी मावनत करे वो भी इसी में शामिल है, वो भी इसी में शामिल। हमें चाहिए नबी पाक अलैहिस्सलातु वस्सलाम की अहादीस पर अमल करें। सरकार ने मुसलमान को मुसलमान का भाई करार दिया, फरमाए तुम एक दूसरे का आईना हो, एक मुसलमान दूसरे मुसलमान का आईना है। मुसलमान जब किसी आईने के सामने खड़ा होता है, कोई भी इंसान खड़ा हो तो क्या होता है, अपना चेहरा नजर आता है ना, जैसा वो खुद है, जो उयूब और नकाइस हैं वो भी नजर आते हैं, जो खूबियां हैं वो भी नजर आते हैं। एक मुसलमान दूसरे के लिए आईना है, क्या मतलब? अगर एक दूसरे की कोई बुराई देखो तो आहिस्ता से उसे समझा दो, वो बुराई को दूर कर दे। एक दूसरे की दुश्मनी ना करो, अदावत ना रखो, बुग्ज ना रखो, एक दूसरे को कत्ल करना तो दूर की बात है, दिल आजारी भी ना करो। इस्लाम की तो तालीमात ये हैं। आज ये कहा जा रहा है कि इस्लाम दहशतगर्दी का मजहब है, इस्लाम तलवार से फैला है, जो लोग ये कर रहे हैं वो मुसलमान हैं। हम ये समझते हैं कि पूरी दुनिया में जहां भी टेररिस्ट मौजूद हैं उनका इस्लाम से कोई ताल्लुक नहीं है। इस्लाम अमन का मजहब है, सलामती का मजहब है, मोहब्बत का मजहब। इस्लामी रियासत में तो काफिरों को भी अमन अमान है, उनके भी हुकूक हैं, हर एक का हुकूक इस्लाम ने बयान किया, नबी पाक अलैहिस्सलातु वस्सलाम ने बयान किया। वरना आप ये सोचें कि जंग में अगर तलवार से गर्दन उड़ा दी जाए और वो ये कहे कि ये तो काफिर था मैंने उड़ा दिया, कोई कुछ नहीं कहेगा कि जंग में सब कुछ हो सकता है। लेकिन आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम जंग में जाने से पहले सहाबा को हिदायत दे रहे, देखो तुम जा तो रहे हो, किसी बच्चे को कत्ल नहीं करना, मासूम बच्चों पर तलवार मत उठाना, औरतों पर हाथ मत उठाना, बीमारों पर हाथ मत उठाना, जो तलवार लेकर तुम्हारे मुकाबले में आ जाए तुम उससे मुकाबला करो। ये इस्लाम की तालीमात। आज हम इन तालीमात से दूर हो गए। इस्लाम की तालीम क्या है? सैयदना फारूक आजम रजी अल्लाह तआला के जमाने में एक नौजवान सफर करता हुआ एक बाग में पहुंचा। एक ऊंट उसकी सवारी थी, उसने वो दरख्त से बांध दिया और सो गया। ऊंट ने रस्सी तोड़ाई और वो बाग में चरने लगा, इधर से खाया उधर से खाया, सारे बाग का सत्यानाश कर दिया। जाहिर जानवर है, उसको सब्जा नजर आया, कुछ पौधे खा लिए, घास खा ली, कुछ दरख्त खा लिए। इतनी देर में बाग का मालिक आ गया, उसने जैसे ही देखा तो उसने ऊंट को मारा। इतनी देर में नौजवान की आंख खुल गई, इसने पूछा क्यों मार रहे हो? उसने बताया कि तुमने ये ऊंट खुला छोड़ दिया, मेरे बाग का सत्यानाश कर दिया, ये सारा मैंने मेहनत करके पानी देकर ये सारा बाग लगाया, ये दरख्त ये पौधे ये घास ये सारी मैंने मेहनत की और तुम्हारे ऊंट ने खराब कर दी। दोनों में तकरार हुई, इसने गुस्से में पत्थर उठाकर उस बूढ़े के मार दिया जो बाग का मालिक था, और वो पत्थर भी ऐसे लगा कि बूढ़ा उसी वक्त मर गया, उसकी मौत वाकई हुई। जब वो मरा उसी वक्त उसके दो नौजवान बेटे बाग में दाखिल हुए और उन्होंने ये पत्थर मारते हुए इस नौजवान को देख लिया, इसने हमारे बाप को मारा है, और जब जाकर देखा तो वो वाकई मर गया। वो फौरन पकड़ के इसको काजी की अदालत में ले गए। हमें खून खून का बदला खून, कत्ल का बदला कत्ल हमें चाहिए, इसने हमारे बाप को कत्ल किया है, उसके बदले इसको कत्ल किया जाए। काजी ने कहा ठीक है, फैसला दे दिया, उसी वक्त इसको कत्ल कर दिया जाए। यहां पर नहीं, हमारी तरह हमारे मुल्क में मुकदमा चल रहे, महीने गुजर गए, तारीख पे तारीख पड़ रही, उसी वक्त मुकदमा उसी वक्त फैसला, इसने कत्ल किया है इसके बदले कत्ल किया जाए। नौजवान ने कहा ठीक है, मैंने जानबूझकर नहीं किया, कत्ले खता है, ये गलती होगी, मैंने तो पत्थर मारा था, वाकई ऐसे लग गया, वो बूढ़ा आदमी था मर भी गया, चलो ठीक है मैं उसकी जगह कत्ल होने के लिए तैयार हूं, लेकिन मेरी एक ख्वाहिश है और वो ये है कि मुझ पर किसी का कर्ज है, मुझे इतनी मोहलत दो कि मैं जाके कर्ज अदा करके कल मैं वापस आ जाऊं। अब काजी ने कहा ये क्या जमानत है कि तू तो वापस आएगा? मरने के लिए कोई वापस आ सकता है? किसी को हुक्म हो कि कल तुम्हें कत्ल किया जाएगा, वो कहेगा मुझे छुट्टी दे मैं जरा जाऊं, आप छुट्टी देंगे? कोई आएगा मरने के लिए? उसने कहा नहीं नहीं ये नहीं हो सकता, मैं आपको बता रहा हूं, मैं सच्ची बात बता रहा हूं, मैं मुसलमान हूं, मैं जाऊंगा कर्ज उतार के कल वापस आ जाऊंगा। काजी ने कहा अच्छा ठीक है, हम तुम्हें इजाजत देते हैं इस शर्त पे कि कोई तुम्हारी जमानत ले ले कि तुम कल वापस आ जाओगे, अगर कोई जमानत ले ले हम तुम्हें छोड़ देते। उसने बड़ी हसरत भरी निगाहों से पूरे मजमे पर नजर डाली। अब जाहिर है नौवारी था, मुसाफिर था, उसको कोई जानता नहीं, कौन जमानत ले? अननोन आदमी की जमानत कौन ले? काजी ने कहा अगर इस मजमे में कोई जमानत दे दे कि तू कल जाएगा और वापस आ जाएगा, आज जाकर तू कल वापस आ जाएगा, हम छोड़ देते। अचानक एक आवाज मजमे में बुलंद हुई, मैं जमानत देता हूं ये जाएगा कर्ज उतार के कल वापस आ जाएगा। सबने मुड़कर देखा, हैरान रह गए। नबी पाक अलैहिस्सलातु वस्सलाम के जलील उल कदर सहाबी हजरत अबू जर गफारी रजी अल्लाह तआला वो जमानत ले रहे। फारूक आजम हैरान, इन्होंने जमानत ले ली। काजी हैरान, इन्होंने जमानत ले ली। हाँ ठीक है मैं जामिन हूं। उनका ठीक है आप जमानत ले रहे हैं, जाओ छोड़ दिया, वो चला गया। और आप जानते हैं कि जो जमानत लेता है उसके साथ क्या होता है, अगर जिसकी जमानत ली है वो ना आए तो उसके बदले वो कत्ल किया जाएगा, और अगर पैसे की जमानत ले ले तो अगर वो पैसा ना दे तो जो जामिन है उसको देना पड़ेगा, ये है ना, इसीलिए सोच समझ के जमानत लिया करो। अब क्या हुआ, चला गया। दूसरे दिन फिर अदालत लग गई, सब मौजूद हैं, उस बूढ़े के दो नौजवान बेटे भी मौजूद हैं, उस आदमी का पता नहीं, नौजवान नहीं आया। अदालत का टाइम गुजरता जा रहा, सैयदना फारूक आजम रजी अल्लाह तआला नु हैरान है, वो अगर नहीं आया तो उनके बदले हजरत अबू जर गफारी रजी अल्लाह तआला नु इनको कत्ल किया जाएगा, और वो बड़े इत्मीनान से खड़े हैं अपनी जगह, कोई फिक्र नहीं। अदालत का टाइम खत्म होते होते बिल्कुल एंड तक पहुंचा कि किसी ने कहा देखो दूर से गर्द गुबार उड़ रहा, अच्छा ठहर जाओ शायद कोई आ रहा। थोड़ी देर बाद देखा तो वही नौजवान आ गए। उसने आकर अपना घोड़ा बांधा और तेजी के साथ अदालत में आया और हांफता कांपता वहां पहुंचा। उसने सबसे पहले सबको सलाम किया और माजरत की, माजरत चाहता हूं मुझे आने में देर हो गई, मैंने अपना कर्ज उतार दिया है, अब आप अपनी सजा पूरी कर लें, मुझे कत्ल कर दें। लोग हैरान रह गए, ऐसा आदमी, ऐसा मुत्तकी परहेजगार नौजवानी में, और ऐसा वादे का पाबंद कि इसने कहा मैं कर्ज उतार के वापस आ जाऊंगा, वाकई आ गया, और मरने के लिए, कत्ल होने के लिए। बूढ़े के उन नौजवान बेटों पर इतना असर हुआ, उन्होंने कहा इस नौजवान की पाकबाजी, सच्चाई, रास गोई को देखकर हम अपने बाप का खून माफ करते हैं। हमने माफ कर दिया, इसको कत्ल नहीं करो। ऐसा नौजवान कत्ल होने के लिए आ रहा, मामूली बात नहीं है, इसको आखिरत का डर है, खशियत इलाही इसके दिल में रासिक है, हमने माफ कर दिया। मुकदमा खत्म हो गया। जब जाहिर है मुद्दई माफ कर दे, जिसने दावा किया है, दावा यही था ना कि इसने हमारे बाप को कत्ल किया, इसको कत्ल कर दिया जाए। उनके दिल पर इतना असर हुआ, अल्लाह ताला ने रहम डाल दिया, उन्होंने कहा हमने माफ कर दिया, जज ने कहा हमने बरी कर दी।
अब
क्या हुआ, सैयदना फारूक आजम रजी अल्लाह ताला उन्होंने पूछा, अबू जर तुमने ऐसा क्यों किया, ये बात है सुनने के काबिल। इसके पूरे वाकये का जो लुब्बे लुबाब है असल वो ये है, तुमने ऐसा क्यों किया, तुम तो उसको जानते नहीं, तुम जानते नहीं थे ना, तुमने जमानत ले ली, अगर वो ना आता तो तुम्हें कत्ल होना पड़ता उसकी जगह। क्या कहा साहबी रसूल ने, सैयदना अबू जर गफारी रजी अल्लाह ताला ने फरमाया, मैंने सिर्फ ये देखा कि एक मुसलमान इतने मुसलमानों में अपने आप को तनहा महसूस कर रहा, ये बात मेरे दिल को लगी। हम सारे मुसलमान हैं, हम सब भाई हैं ना, गुलामी मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की निस्बत से सब एक हैं, सब भाई हैं। मैंने दिल में सोचा इतने मुसलमान मौजूद है इस मजमे में, ये हमारा एक भाई मुसलमान अपने आप को तनहा महसूस कर रहा है, कोई इसकी जमानत लेने वाला नहीं, बस इसी जज्बे के तहत मैंने इसकी जमानत दे दी कि ये मुसलमान अपने आप को मुसलमानों में तनहा महसूस ना करे, हम सब एक हैं, हम सब रसूल के गुलाम, इस वजह से मैंने ये किया। ये है ईसार, ये है कुर्बानी, और ये है आपस में मोहब्बत और मवद्दत मुसलमानों की आपस में। सहाबा ने इसका अमली मुजाहरा करके दिखाया, नबी पाक अलैहिस्सलातु वस्सलाम ने एक रिश्ता मवाखात कायम कर दिया, सहाबा उसमें ऐसे बंद गए कि कयामत तक उसी में बंधे। जब ये मुसलमान है तो हमारा भाई, अब कोई रिश्ता नहीं। कहने का मकसद ये है, इस्लाम दहशत गर्दी की मजम्मत करता है, इस्लाम अमन और सलामती चाहता है, मुसलमानों की भी और दूसरों की भी, इसीलिए मुसलमानों की रियासत में गैर मुस्लिम भी अमन अमान से रहते। हमारी तारीख उठाकर देख लो, तारीख उठाकर देख लो। इसलिए हम ये कहते हैं कि आज अगर पूरी दुनिया में कहीं भी दहशत और बर्बरियत हो रही है, उसका इस्लाम से कोई ताल्लुक नहीं, मुसलमानों से कोई ताल्लुक नहीं है। वो अलग बात है कि कोई इस्लाम का लिबादा ओढ़कर मुसलमान बनकर और फिर ये काम करे मुसलमानों को बदनाम करने के लिए, लेकिन हकीकत हाल ये है। आप कुरान उठाकर देख लीजिए, नबी पाक अलैहिस्सलातु वस्सलाम की अहादीस उठाकर देख लीजिए, सहाबा इकराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन के हालात, वाकयात, बुजुर्गान दीन, औलिया कामिलीन, ये पूरी हिस्ट्री इस्लाम की तारीख मौजूद है। कभी भी किसी पर जुल्म और ज्यादती नहीं हुई। इस्लाम अखलाक से फैला है, इस्लाम मोहब्बत से फैला है, इस्लाम अमन से फैला है, इस्लाम ने कभी भी दहशतगर्दी को फरोग नहीं दिया। और इंशाअल्लाह जो सही मानों में मुसलमान हैं वो इस वाकये की शदीद मजम्मत करते हैं और करते रहें। ये वक्त ऐसा है कि मुल्क पर एक अजीब कैफियत है, कई जगह जो है खतरात महसूस हो रहे हैं दुश्मनान इस्लाम की जानिब से। इसलिए हमें चाहिए कि हर मुसलमान, क्योंकि ये नशिस्त इंटरनेट पर भी जा रही है, इस वजह से मैं ये पैगाम सब ही को दे रहा हूँ कि जो जो भी ये नशिस्त सुन रहे हैं, देख रहे हैं, जो यहाँ मौजूद हैं, उनके लिए एक रूहानी पैगाम और तोहफा ये है कि जब भी अपने घर से निकलें, 7 मरतबा आयतल कुर्सी पढ़कर निकलें, अव्वल आखिर दुरूद शरीफ के साथ अपने ऊपर दम कर लें और गोया अपने आप को अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के हवाले कर, उन्हीं की हिफाजत है, حقیقت میں حفاظت صرف اللہ کی ہے اور کوئی کسی کی حفاظت نہیں کر سکتا. اپنے اپنے طور پر ہم سب حفاظت کرتے ہیں، لیکن ان بدبختوں سے بچنے کے لیے اللہ کی پناہ، اس کے رسول صلی اللہ علیہ وسلم کی حفاظت سے بڑھ کر کوئی حفاظت نہیں. تو جب بھی آپ گھر سے نکلیں، 7 مرتبہ کم سے کم آیت الکرسی پڑھ کر اول آخر درود شریف 11 مرتبہ کے ساتھ اپنے اوپر دم کریں، اور اس کے بعد گھر سے نکل جائیں. جہاں جہاں تک آپ کا دار اختیار ہے، کوشش کیجئے کہ آپ کے ہاتھ اور آپ کی زبان سے آپ کے مسلمان بھائی محفوظ رہیں، آپ کی زبان سے کسی کی دل آزاری نہ ہو، آپ کے ہاتھ سے کسی پر ظلم اور زیادتی نہ ہو. یہی اسلام کی تعلیم ہے، یہی نبی پاک علیہ الصلوۃ والسلام کی تعلیمات. اللہ تبارک و تعالی ہم سب کو صحیح معنوں میں سچا پکا مومن مسلمان بننے کی توفیق عطا فرمائے، اور نبی پاک علیہ الصلوۃ والسلام کی تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے. آئیے دعا کریں. اللہ رب العالمین ہم سب پر اپنی رحمتیں برکتیں نازل فرمائے. اے الہ العالمین، ہمارے اس ملک کے تمام معصوم بچوں کی، بلکہ تمام بڑوں کی، تمام مردوں عورتوں کی، جتنے بھی مسلمان اس ملک میں رہ رہے ہیں، ان سب کی عزت اور مال اور ان کی جانوں کی حفاظت فرما. مولا پاکستان کو دشمنوں کی نظروں سے محفوظ فرما، حاسدوں کی نظروں سے محفوظ فرما، کافروں کی نظروں سے محفوظ فرما، دشمنان اسلام کی نظروں سے محفوظ فرما. اے الہ العالمین اپنی رحمتیں برکتیں اس ملک پر نازل فرما. نبی پاک علیہ الصلوۃ والسلام کی نظر عنایت عطا فرما. اے الہ العالمین تیرے حبیب علیہ الصلوۃ والسلام کی نگاہ کرم ہوگی تو ان سب کی بد نظروں سے یہ ملک محفوظ ہو جائے انشاءاللہ تعالی. اے الہ العالمین جو بیمار ہیں انہیں شفا کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانی کو دور کر دے، جو قرض دار ہیں انہیں بارے قرضے سے دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا. اے الہ العالمین یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان کے علم میں، عمل میں، عمر میں برکت عطا فرما، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.